नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। देशको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको 12 दिनपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले छिमेकी तथा महत्वपूर्ण राष्ट्रहरूका राजदूतहरूसँग हिजो सामूहिक शिष्टाचार भेट गर्नुभएको छ। विगतमा छिमेकी तथा नेपालका लागि महत्वपूर्ण मुलुकका राजदूतहरूले प्रधानमन्त्रीलाई बेग्ला बेग्लै शिष्टाचार भेट गर्ने कूटनीतिक प्रचलन रहे पनि यसपटक प्रधानमन्त्री शाहले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग सामूहिक शिष्टाचार भेट गरेर नयाँ अभ्यासको थालनी गर्नुभएको छ। एक हिसाबमा हेर्दा कूटनीतिक पुनर्संरचनाको बाटोमा सरकार अघि बढ़ेको देखिन्छ। विगतमा राजदूतहरूसँग हुने अव्यवस्थित शिष्टाचार भेटवार्ताको परम्परालाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाहद्वारा हिजो एकैपटक 17 राजदूतसँग सामूहिक भेटवार्ता भएको छ। अर्कोतर्फ राजनैतिक जीवनको अन्त्यमा सम्पत्ति शुद्धिकरण जस्तो गम्भीर फौजदारी अभियोग नेपाली कंग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई लागेको छ। सम्पत्ति छानबिनमा शेरबहादुर देउवाका दम्पति विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ। आफै स्वदेश नफर्किए देउवा दम्पतिलाई इन्टरपोल मार्फत झिकाउने सरकारको तयारी समेत रहेको छ। मौसमको कुरा गर्ने हो भने काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रहरूमा गए राति चट्याङ सहितको वर्षा भएको छ, ठूलो वर्षा भएको छ। यसले काठमाडौँको तापक्रम केही झारेको छ, बिहान चिसो अनुभव पनि भएको छ, अन्य भागहरूमा पनि वर्षा भएका विवरणहरू प्राप्त भएका छन्। यसरी मनसून शुरू नहुँदै चैतमा वर्षाको ढाँचा हेर्ने हो भने वर्षा भएको देखिएको छ। सँगै यति बेला विगतका वर्षहरूमा आगलागीका घटनाहरू धेरै हुने गर्थे, वन जंगलमा आगलागीका घटनाहरू हुने गर्थ्यो। यसपालि अलि कम देखिएको हो कि जस्तो देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो हिजोसम्मको पछिल्लो एक वर्षको अवधिमा देशभर 7,547 विपदका घटना भएका छन्। विपदका कारण 13,504 परिवार प्रत्यक्ष रूपमा प्रभावित समेत भएका छन्। बाढ़ी पहिरो, भारी वर्षा, चट्याङ, वन डढ़ेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। सामान्य सावधानी अपनाउँदा समेत रोक्न सक्ने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। आज हामी मूलत विपदका पछिल्ला घटनाहरू, यसको क्रम सँगै सामान्य सावधानी अपनाउँदा पनि ठूला विपदका घटनालाई चाहिँ कम गर्न सकिन्छ, विपदका घटनाबाट बच्न सकिन्छ भन्ने जुन खालको सावधानीको एउटा उपाय छ, त्यो उपाय अपनाउनका लागि हामीमा कतिको सचेतना जरूरी छ, कतिको सचेतना छ लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्ट। भट्टज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब यसपालि मनसूनको प्रकृति हेर्दा मनसून शुरू भइसकेको छैन, तथापि अब वर्षा चाहिँ भइरहेको छ। यसो हेर्दा वर्षाकै जसरी आभास हुने गरी वर्षा भएको अवस्था छ। पछिल्ला विपदका घटनाहरूको विवरण कस्तो छ? यहाँहरूले हिजो मात्र सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक वर्षमा विपदका 7,000 भन्दा बढ़ी घटना भएका छन्। यसमा 13,500 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको देखिएको छ। पछिल्ला विपदका घटनाका विवरणहरू कस्ता छन्?
अब अहिले हेर्दाखेरि गत वर्षभन्दा आगलागीका घटना अलिक कम भएका छन्, तर नभएका होइन, सिग्निफिकेन्ट छन्। त्यसै गरी चट्याङका घटना पनि अहिले बढेका छन्। तपाईँको यो प्री मनसुनको सिजन हो, प्री मनसुनमा गत वर्ष चाहिँ बढी पानी परेको थिएन, यो वर्ष चाहिँ प्री मनसुनमा पनि राम्रै गरी पानी परेको छ। यसको एउटा पोजिटिभ पक्ष के छ भनेपछि यसले कृषि नेपाल कृषि प्रधान देश हो, कृषिलाई पानी चाहिन्छ, त्यो आपूर्ति यसले गरिरहेको छ। त्यसै गरी गत वर्ष हामीले जुन मधेसमा सुक्खा भोग्नु परेको थियो, यो वर्ष यसै गरी पानी पर्यो भने त्यो सुक्खाको क्षेत्र घोषणा गर्नुपर्ने स्थिति नहोला कि भन्ने आशा हो। अन्त अब यसपछि के हुन्छ भन्ने अहिले नै प्रिडिक्ट गर्न सकिँदैन। अहिले हामी चैतको अन्तिमतिर छौँ, वैशाख जेठमा पनि यसै गरी थोर थोरै पानी परिरह्यो भने हाम्रो खेतीपाती लगायत अरू कुरालाई लाभ गर्छ। यसले जस्तो वायु प्रदूषण पनि अलिक बढिसकेको थियो, अझै पनि हामी वायु प्रदूषणको जोखिममै छौँ, वायु प्रदूषणलाई कम गर्न पनि मद्दत गरेको छ। तर सँगसँगै केही ठाउँमा असिना, ठुलो असिना परेर केही ठाउँमा कृषिलाई क्षति पुर्याएको छ भने चट्याङ हावाहुरीका घटनाले पनि आम मानिसलाई अलिक दुःख दिएको परिस्थिति छ अहिले।
अब यो एक वर्षको घटना हेर्दा, विपदका घटनाहरू हेर्दा, 7,547 विपदका घटना घटेका रहेछन्। अब यो तुलनात्मक रूपमा चाहिँ यसलाई अघिल्ला वर्षहरू र गत वर्षको यो विपदका घटनाहरू र यसको प्रकृतिलाई हेर्दा चाहिँ कसरी हेर्न सकिन्छ, कसरी विश्लेषण गर्न सकिन्छ?
अब यो सबै घटनाहरू चाहिँ हामीले जस्तो पहिले भन्दा अहिले रिपोर्टिङमा सबै घटनाहरू आउन थालेका छन्, त्यसले थोरै बढेको देखे पनि, अनि सँगसँगै तपाईँको विपदबाट हुने मृत्युको जहाँसम्म कुरा छ, यो सबैभन्दा दुःखद पक्ष त्यो हो भने त्यो चाहिँ घटेको छ अहिले।
अब यो यसको कारण चाहिँ अब मानिसहरूमा देखिएको सचेतना, सावधानी उपाय अपनाउँदा चाहिँ विपदका घटनाहरूबाट बचिन्छ भन्ने जुन खालको सावधानी अपनाउने उपाय छ, यो यसका कारण पनि यो घटेको देखिन्छ कि?
महत्वपूर्ण नै हो। पहिले चाहिँ कस्तो भनेपछि जलवायु तथा मौसम विज्ञान विभागले प्रिडिक्सन गर्न थालेको धेरै वर्ष भयो, त्यो प्रिडिक्सन पनि हामीले बिस्तारै बढी वैज्ञानिक बनाउन पनि सकेका छौँ। त्यो विश्लेषण वैज्ञानिक भएर मात्रै भएन, त्यो विश्लेषण कहाँ पुग्नु, आम मानिस कहाँ सूचना पुग्नु पर्यो, त्यही हिसाबले आम मानिसले त्यसको आफूले गर्नुपर्ने कार्यहरू जस्तो सचेतना अपनाउनु भनेको बेला सचेतना अपनाउने। अब अहिले ठुलो म्यासिभकृत त हुँदैन, अहिलेको घटना कस्तो हो त भनेपछि तपाईँको यो प्री मनसुनमा अलि हावाहुरी बढ्ने, पानी पर्दै गर्दा चट्याङहरूको घटनाहरू छ, र कसरी जोगिन्छ त भन्दै गर्दाखेरि तपाईँले जस्तो बढी हावाहुरी चलेको ठाउँमा सेफ ठाउँमा बस्ने, घर बाहिर ननिस्कने, घरको झ्याल ढोकाहरू बन्द गरेर बस्ने, अनि त्यसै गरी चट्याङ पनि सँगसँगै भएको हुनाले तपाईँको बिजुलीबाट हुन सक्ने खतराबाट जोगिनका लागि बढी पावरका विद्युतीय उपकरणहरू बन्द गर्ने, बिजुलीको तारको छेउमा नबस्ने, त्यसै गरी कुनै रुखहरू ढल्न सक्छन् त्यसको मुनि ओत लाग्ने काम बन्द गर्ने, यस्ता जुन सचेतनाका कुराहरू छन् ती सचेतनाका कुराहरू चाहिँ अहिले पहिले भन्दा धेरै जनसमुदायमा पुगेको छ, जसले गर्दाखेरि जनसमुदाय आफै सचेत भइदिनु भयो भने यो जोखिमका घटना कम हुँदै जानेछ।
भनेपछि अब मौसम पूर्वानुमानको प्रभावकारिता विगतको भन्दा बढी नै हुँदै गएको छ। मौसम विज्ञान विभागले अनुमान गरेको मौसमी जानकारी चाहिँ करिब मिल्ने अवस्था देखिएको छ, र सँगै यसबाट चाहिँ जसले सचेतना अप्नाउनु पर्ने हो त्यो समूहमा सूचना चाहिँ प्रभावकारी हुँदा मानवीय क्षति चाहिँ बिस्तारै विगतमा भन्दा कम हुँदै गएको बुझ्न सकिन्छ।
हजुर, अहिले हामीले जस्तो कुनै घटना आउँछ, कुनै प्रणाली नेपालमा भित्रियो भने 3 दिन अगाडिदेखि नै त्यसको विश्लेषण गरेर सूचना जारी गर्दछौँ। डिएचएमको तर्फबाट वेदर फोरकास्ट भनेर आउँछ, र कुनै प्रणाली नेपालभित्र भइरहँदै गर्दा 8-8 घन्टामा पनि जारी गर्दछौँ, र आवश्यक पर्यो भने त्योभन्दा कमको उसमा पनि डिएचएमले जारी गर्छ। त्यो कुरालाई एनडीआरएमएले अरू सबै ठाउँमा पठाउने, डिएचएमको स्रोत पनि अहिले हेर्न थाल्नुभएको छ धेरैजसो साथीहरूले। त्यसै गरी हामीले डिएचएम एनडीआरएमए दुइटै चाहिँ सामाजिक सञ्जालहरूदेखि लिएर मिडियाको पहुँचमा पनि छौँ। जस्तो हजुरले जुन अगाडि डाटा भन्नुभयो त्यो डाटा हजुरले आफैले पनि हेर्न पाउने विपद पोर्टल जहिले पनि लाइभ रहन्छ। हामीसँग 1149 भनेर हाम विपदका लागि सम्पर्क गर्ने नम्बर छ, त्यसै गरी 1155 भनेर तपाईँको डिएचएमको सूचना जान्नु पर्यो भने, आज कुनै तपाईँ कुनै प्रदेशमा हुनुहुन्छ, कुनै जिल्लामा हुनुहुन्छ भने यो जिल्लामा कस्तो रहन्छ मौसम जान्नु पर्यो भने त्यो हामीले 24 घन्टा नै त्यो सेवाहरू प्रवाह गरिरहेका छौँ। त्यसमा पनि पहुँच बिस्तारै बढ्दै गएको छ, पहिलेको भन्दा त्यहाँ आउने कलको नम्बर बढेको छ। त्यो नम्बर बढ्नु भनेकै जनताले त्यसप्रति चासो राखेर आफ्नो कार्यभारकै हिसाबले परिवर्तन गर्दै हुनुहुन्छ भन्ने चाहिँ बुझिन्छ हजुर।
पूर्व सचेतना को जुन सूचना छ त्यसको परिपालनाले पनि विपदका घटनामा चाहिँ कमी ल्याउँछ, मानवीय क्षति कमी ल्याउँछ। विगतमा अब सचेत गराउँदा गराउँदै भनौं न मानिसहरूले अटेरी गर्दा मानवीय क्षति बेहोर्नु परेका उदाहरणहरू हामीसँग छ र त्यसको चाहिँ पछिल्लो समय हेर्ने भने त्यो ट्रेन्ड चाहिँ कम हुँदै गएको छ। अब अर्कोतर्फ गृहमन्त्रीले अस्ति मात्र बीपी राजमार्गको रोसी खोला विगतमा 2 वर्ष अगाडि ठूलो बाढ़ीको कारण त्यो सड़क खण्ड पूरै छेदविच्छेद भएको अवस्थामा विभिन्न ट्र्याकहरू खोलामा ट्र्याकहरू बनाएर अहिले त्यो बाटो सञ्चालनमा ल्याइएको छ र त्यसको गृहमन्त्रीले निरीक्षण पनि गर्नुभएको थियो। अब त्यो बाटोको सन्दर्भ जोडेर विपद लाई जोडेर हेर्दा त्यहाँको पछिल्लो अपडेट र त्यहाँका अहिले जुन खालका यातायातका गतिविधिहरू भइरहेका छन् त्यसलाई चाहिँ यहाँहरूले कसरी हेर्नु भएको छ?
अब अहिले हामीले बीपी राजमार्ग चलाइरहेको भनेको अस्थायी संरचना बनाएर चलाइरहेका छौँ, सँगसँगै स्थायी संरचनाको काम पनि भइरहेको छ। अस्थायी जुन ट्र्याक छ त्यो ट्र्याक चाहिँ हामीले खोला छेउबाट चलाइरहेका छौँ, अनि त्यसो हुँदै गर्दाखेरि यदि हामीले मनसुनको अहिलेको पनि सानो बाढी आउँदै गर्दा पनि त्यहाँ हामीले केही घन्टाका लागि बाटो बन्द गर्ने गरेका छौँ, तर हाम्रो वर्षा या मनसुन सुरु हुँदै गर्दाखेरि त लामो समय र ठुलो पानी पर्ने सम्भावना रहन्छ। तसर्थ गृहमन्त्रीज्यूले चाहिँ त्यो काम चाहिँ छिटो सिद्ध्याउने हिसाबले के भइरहेको छ भनेर प्रोग्रेस जान्नलाई र सँगसँगै त्यो एरियामा अरू कुन कुन कुरामा जोखिम छ भनेर उहाँले स्थगित निरीक्षण गर्नुभएको हो। त्यही निरीक्षणको क्रममा पनि गृहमन्त्रीज्यूले सड़क विभागको डिजी पनि सँगै हुनुहुन्थ्यो, उहाँहरूलाई पनि केही निर्देशन दिनुभएको छ। अरू सुरक्षा निकायलाई र जिल्ला विपद को प्रमुखका रूपमा प्रमुख जिल्ला अधिकारीले काम गर्नु हुने भएको हुनाले उहाँ पनि गृहमन्त्रीज्यूकै टिममा हुनुहुन्थ्यो, एनडीआरएमए पनि त्यही टिममा सँगै गएर त्यो कुराको अनुगमन निरीक्षण र कसरी मनसुन भन्दा अगाडि त्यो काम चाहिँ पर्मानेन्ट रोडवाला काम सकिन्छ भन्ने कुराको लागि आवश्यक निर्देशन दिनुभएको स्थिति हो हजुर।
अब विपद जोखिम न्यूनीकरणका लागि अब राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एक्लो प्रयास सम्भव पनि छैन र एक्लो प्रयास त्यो प्राधिकरणले निर्दिष्ट गरेको पनि होइन। अब यसमा सबै पक्षको समन्वयकारी भूमिका त्यति नै जरूरी देखिन्छ। अब यो सन्दर्भमा विपद जोखिम न्यूनीकरणका लागि हाम्रा निकायहरू कति सचेत छन्, कति उनीहरूसँग त्यो क्षमता छ, क्षमता विकास भएको छ, यसको विश्लेषण कसरी गर्न सकिन्छ?
हामीसँग अब हाम्रो एफर्ट एक्लै होइन, यहाँले भने जस्तै हामीले चाहिँ उसको मौसमका सम्बन्धमा त कमान्ड पोस्ट गठन गरेरै काम गर्छौँ, अनि कमान्ड पोस्टमा तपाईँको गृह मन्त्रालयको प्रतिनिधि अनि त्यसै गरी तपाईँको सूचना तथा संचार मन्त्रालयको प्रतिनिधि, जल स्रोत सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभाग, सड़क विभाग, 3 वटै सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अरू पनि सरकारवालाहरू सबैको सहभागिता हुन्छ। र अहिले नै हामीले चाहिँ यो वर्षको मनसुन आउन त अझै बाँकी छ, तर अहिले नै हामीले चाहिँ मनसुन पूर्व तयारी तथा प्रतिकार कार्ययोजना बनाउनका लागि सुरु गरिसकेका छौँ। हाम्रो 2 दिन अगाडि पहिलो बैठक सम्पन्न भएको छ। यो वर्ष हामी चाहिँ पहिले भन्दा अझै कसरी बढी इफेक्टिभ काम गर्न सकिन्छ भन्ने हिसाबले अगाडि बढेका छौँ। गत वर्ष पहिलेको वर्षभन्दा गत वर्ष हामीले सुधार्यौँ, गत वर्ष हामी कहाँ कहाँ चुक्यौँ त मैले भन्ने गरेको छु, निर्मम समीक्षा गरौँ। गत वर्ष हामी के कुरामा चुक्यौँ त्यो कुरा चाहिँ यो वर्ष चुक्नु हुँदैन, त्योभन्दा बेटर गर्नुपर्छ। त्यो बेटर गर्नका लागि हामीले हाम्रो क्लस्टर सिस्टम हुन्छ, लिडमा नेपाल गभर्मेन्टको एजेन्सिज, को लिडको रूपमा चाहिँ युएन एजेन्सिज, एनजिओजहरू त्यसरी पनि हामी काम गर्छौँ क्लस्टर सिस्टममा। भनेपछि नेपाल सरकारको 3 वटै सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका आफ्ना विशिष्टीकृत जिम्मेवारीहरू छन्। त्यसै गरी तिनवटै सुरक्षा निकाय पनि यसमा संलग्न हुन्छ। यसलाई हामीले अहिले चाहिँ होल गभर्मेन्ट्स एन्ड होल सोसाइटी अप्रोचको रूपमा अगाडि बढाएका छौँ। पुरै समाजलाई, समाजमा भएका एनजिओजहरू, आइएनजिओजहरू, नागरिक समाज लगायत विभिन्न उपभोक्ता समितिहरू छन्, ती सबैलाई परिचालन कसरी गर्न सकिन्छ र बढीभन्दा बढी ठाउँमा सूचना पुर्याउने, पूर्व सूचना पुर्याउने र पूर्व सूचना पुगेर मात्रै भएन, पूर्व सूचना अनुसारको पूर्व कार्य र प्रतिकार्य गर्ने हिसाबले हामी त्यो योजना पनि बनाइरहेका छौँ।
त्यसो भए अब विपद जोखिम न्यूनीकरणका लागि अब प्राधिकरण लगायतका सरकार पक्ष, अब यहाँले जति उल्लेख गर्नुभयो, अब मौसमको मौसम पूर्वानुमान विभाग, सुरक्षा निकायहरू, अब मोबाइल सेवा प्रदायक सँगै संचार माध्यमहरूको यो भनौँ न समन्वयात्मक प्रयास चाहिँ हुन सकेको अवस्था छ अहिले?
छ हजुर, जस्तो गत वर्ष हजुरले हेर्नुभयो भने दशैंको लगत्तै जुन इलाममा अलि बढी क्षति भयो, लगायत पूर्वी नेपाल तराईमा भएको घटना थियो, त्यो घटनामा हामीले दशैंको बेला भए पनि हाम्रो बैठकहरू बस्नुपर्ने, सुरुमा हामीले दशैंको दोस्रो दिन जुम मार्फत गृहमन्त्रीज्यू, सचिवज्यू, सुरक्षा निकाय, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी चिफ, आर्मी चिफ, जिल्ला लेभलकै सबै हामीले जुमबाट मिटिङ गरेर यो यो कन्डिसन आउन सक्छ, डिएचएमले यो गरेको छ, यसरी प्रोजेक्सन छ हाम्रो भनेर तयारी गऱ्यौँ। त्यसपछि आवश्यकता अनुसार हामीले गत वर्ष पनि मिडिया पनि प्रयोग गऱ्यौँ, एनटिसिएनसेलबाट सीआरबिटी बजाउने काम पनि गऱ्यौँ, अनि त्यसै गरी आवश्यक परेको ठाउँमा हामीले यातायात पनि रोक्यौँ। यातायात रोक्नुभन्दा पहिले हामीले यातायात व्यवसायी साथीहरूसँगै छलफल गऱ्यौँ, उहाँहरूका मजदुर युनियनसँग छलफल गऱ्यौँ, अर्थात् सबै समाजलाई हामीले प्रयोग गरेका छौँ र त्यसले गर्दा गत वर्ष अलि क्षति कम भयो, त्यसलाई अझै हामी बढाउन चाहन्छौँ। जस्तो गत वर्ष छुट्टीको बेला भएको हुनाले हामीले स्कुलहरू र विद्यार्थीहरू प्रयोग गरेनौँ भने यो पाला स्कुल र विद्यार्थीमा पनि पूर्व सूचना समयमै जाने गरी हामी व्यवस्थापन गर्ने तयारी गरिरहेका छौँ।
सँगै अब स्थानीय तहको भूमिका त्यतिकै प्रभावकारी हुन्छ, अब स्थानीय सरकार एउटा शक्तिशाली सरकारको रूपमा रहेको हुन्छ, यसको अभ्यास भएको पनि, उसलाई अधिकार सम्पन्न बनाएर अभ्यास भएको पनि एक दशक भन्दा बढी भइसकेको छ। यस सन्दर्भमा विपद जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारहरूको क्षमता बढाउने र उनीहरूको क्षमतालाई चाहिँ अहिले कसरी हेर्न सकिन्छ? के उनीहरू क्षमता बढाउनेतर्फ लागेको देखिन्छ यो वर्षको अभ्यासमा?
स्थानीय तहको अधिकारलाई हामीले हेऱ्यौँ भने संविधानमा नै यो विपद व्यवस्थापन स्थानीय तहको एकल अधिकारभित्र राखिएको छ। त्यसको अर्थ के त भनेपछि स्थानीय तहले नै सबै गर्नुपर्छ भन्ने होइन, उहाँहरूको क्यापेसिटी बिस्तारै ग्रो गर्दै जाने हो। उहाँहरूको एकल अधिकार भए पनि फेरि प्रदेश र सङ्घ र स्थानीय तहको संयुक्त अधिकारभित्र पनि विपद व्यवस्थापन छ, तर फर्स्ट रेस्पोन्डरका रूपमा पहिलोचोटि नजिकको सरकार त स्थानीय सरकार हो। त्यसो भएको हुनाले स्थानीय सरकारहरूमा धेरै जसो स्थानीय सरकारहरूले आफ्नो क्यापेसिटी बिल्डअप गर्दै गएका छन्। जस्तो अहिले हाम्रो स्थानीय विपद व्यवस्थापन समिति भनेर पालिका प्रमुख मेयरको अध्यक्षतामा हुने गर्दछ, त्यो समितिले पनि त्यहाँ काम गर्दछ। त्यसै गरी हामीले आम जनतासम्मै यो पुगोस् भनेर अहिले विपद स्वयंसेवक तालिमहरू पनि गराइरहेका छौँ विभिन्न स्थानहरूमा, ती तालिमहरू पनि भएका छन्। स्थानीय कम्युनिटीलाई पनि मोबिलाइज गर्ने र त्यो मोबिलाइज गर्ने काम चाहिँ तपाईँको स्थानीय सरकारको भएको हुनाले त्यो हिसाबले कामहरू अगाडि बढिरहेका छन्। यो क्षमताको कुरा गर्दाखेरि चाहिँ यो सरकारै पछि, स्थानीय सरकार पछि नै अब कुनै स्थानीय सरकार रिसोर्समा बलिया छन्, कुनै अलि कम रिसोर्स फुल छन् भने उहाँहरूलाई हेल्प गर्ने हिसाबले हामीले प्रदेश सरकार र प्राधिकरण सङ्घीय सरकारबाट त्यो हिसाबले पनि गरिरहेका छौँ। अबको उसमा चाहिँ हामी जस्तो हामीसँग पहिले गोदामहरू थियो केन्द्र सरकारसँग, हामीले आफ्नो त्यो गोदामहरू प्रदेशलाई ह्यान्ड ओभर गऱ्यौँ लास्ट इयर। अब अहिले हामी के पुछ्न छौँ भनेपछि यो गोदामहरू आफ्नो क्षेत्रमा कुन कुन खाले विपद हुन्छन् र त्यो विपदलाई प्रतिकार गर्न चाहिने न्यूनतम सामग्रीहरू के हुन सक्छन् त्यो चाहिँ कमसे कम स्थानीय तहमै राखोस् भनेर स्थानीय तहमा गोदाम, स्थानीय तहमा भोलेन्टियर ट्रेनिङ र जसरी हाम्रो केन्द्रमा एनइओसी भनेर छ, आपतकालीन उद्धार केन्द्र, अनि त्यसै गरी हामीले चाहिँ डिस्ट्रिक्टमा जिल्लामा डिइओसी छ, प्रोभिन्समा पिओसी भए जस्तै स्थानीयमा पनि आपतकालीन उसमा काम गर्नलाई एलइओसीको व्यवस्था गर्ने भनेर सुरु गरेका छौँ। अहिलेसम्म 200+ एलइओसीको व्यवस्था भइसकेको छ भने अरू स्थानीय तहमा पनि त्यो व्यवस्थालाई अगाडि बढाउन जरुरी देखिन्छ।
अब विपदका विभिन्न घटनाहरू हेर्दा चट्याङ, हावाहुरी, आगलागी, बाढी, पहिरो सँगै तराईका भागहरूमा सर्पले टोकेर धेरै संख्यामा प्रत्येक वर्ष मानिसहरूले ज्यान गुमाउनु परेको छ, सर्पदंश पनि भनिन्छ। अब यसको लागि विभिन्न प्रयासहरू भइरहेका छन्, ठाउँ ठाउँमा सर्पदंशका उपचारका केन्द्रहरू पनि सञ्चालनमा ल्याएको छ राज्यले। अब यो सर्पदंश रोगको भनौँ न सर्पदंशको घटना नियन्त्रणका लागि यहाँ प्राधिकरणले सँगै अब सम्बन्धित निकायहरूले के गरिरहेका छन्?
अब यसमा सर्पदंश उपचार केन्द्र थप्ने कुरा चाहिँ स्वास्थ्य मन्त्रालय र स्वास्थ्यको केही काम चाहिँ प्रदेश सरकारले पनि गर्छ, प्रदेश सरकारसँग पनि अस्पतालहरू उहाँहरूको पनि छ, त्यसै गरी स्थानीय तहको पनि अस्पतालहरू छ, त्यो व्यवस्थापन हुने जिम्मा चाहिँ उताबाट भयो र प्राधिकरणको साइडबाट के त भनेपछि सर्पदंशका कारणले क्षति जहाँ हुन्छ मानवीय क्षति त्यो ठाउँहरूमा चेतना फैलाउने काममा हामीले काम गर्छौँ। त्यसको लागि हामीले सचेतनामूलक सामग्रीहरू बनाउने र विशेष त हामीले अहिले त्यस्ता सामग्रीहरू स्थानीय भाषामा पनि बनाउनुपर्छ, किनभने जस्तो मैथिलीमा सामग्री कुनै छ भने नेपाली नबुझ्नेले पनि त्यो हेर्ने भयो, अनि अर्को के छ भनेपछि मैथिलीमा आउँदै गर्दा मैथिली भाषी साथीहरूले उत्साहपूर्वक त्यसलाई अरू ठाउँमा सेयर पनि गरिदिने भए, अनि त्यो हिसाबले पनि हामीले गरिरहेछौँ र त्यस्तो सूचनाहरू चाहिँ तपाईँको स्थानीय सरकारको तर्फबाट जहाँ जहाँ हाम्रो त्योहरू माइकिङको व्यवस्था छ उहाँहरूले पनि बेला बेला बजाइदिने गर्नुभयो भने त्यो चाहिँ सामग्री अझै बढी जनचेतनाको कुरोमा हामीले काम गर्छौँ, त्यो पोर्सनमा हामीले अगाडि बढेका छौँ भने मैले हजुरलाई भने यो उपचार केन्द्रहरू थप्ने कुरा, भाका हस्पिटलहरूमा त्यो फेसिलिटी पनि थप्ने कुरा चाहिँ स्वास्थ्यको मार्फत हुँदै आएको छ। स्वास्थ्यका लागि केन्द्र सरकारका अस्पतालहरू पनि छन् भने सँगसँगै प्रदेश स्थानीय अस्पतालहरू पनि छन्, उहाँले त्यो सुविधाहरू थप्दै आउनु भएको छ।
अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ। विपदको जोखिम न्यूनीकरण गर्न तपाईँ हामी अर्थात तपाईँ हाम्रो भनौँ न तपाईँ हामीको भूमिका, एउटा सामान्य नागरिकको भूमिका चाहिँ कस्तो हुनुपर्छ छोटकरीमा?
हामीले आफूले पाएको सूचना जुन विपदबाट बस्ने जानकारी छ त्यो जानकारी चाहिँ हामीले बढीभन्दा बढी मान्छेसँग पुर्याउनुपर्छ एक। दोस्रो चाहिँ के त भनेपछि सूचना चाहिँ पाउने, जानकारी पाउने, तर हामीले पूर्व कार्य गरेनौँ भने सूचना पाउँदा पाउँदै लापरवाही गऱ्यो भने क्षति हुन्छ। त्यसो भएको हुनाले सूचना प्राप्त गर्ने, आफूसँग प्राप्त सूचना जनसमुदाय स्तरमा पुर्याउने, आफ्नो साथीभाइहरूमा पुर्याउने र त्यो सूचना प्राप्त गरिसकेपछि कुनै जोखिम आउँदैछ भन्ने सूचना प्राप्त गरेपछि कुन कुन कार्य पूर्व कार्य गर्ने त्यो गर्ने, त्यसै गरी अहिले आगलागीका घटनाहरू सामान्य लापरवाहीले हुने गर्छन् जसमा हामीले एउटै प्लगबाट धेरै बढ्ला त्यो प्लगले ठेक्न नसक्ने सामग्री चलायो भनेको विद्युत सर्किट भएर आगलागी भइरहेछ। यस्ता सूचनाहरू हामीले हाम्रा सामाजिक सञ्जालहरू हामी फेसबुकमा पनि छौँ, ट्विटर, जे जे सामाजिक सञ्जाल छन् सबैमा छौँ, त्यहाँ भएको सूचना तपाईँहरूले आफ्नो साथीभाइ सर्कलमा प्रकाशित प्रसारित गरिदिनु भयो भने लाइक सेयर गरेर अगाडि बढाइदिनु भयो भने पनि त्यसबाट धेरै मान्छेलाई जोगाउन
हुन्छ। दिनेश प्रसाद भट्टज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टसँग, विशेष गरी पछिल्ला विपदका घटना, पूर्व तयारी लगायतका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।